ماشاء اللہ لا حول ولا قوۃ الا باللہ العلی العظیم. توکلت حیاً عبدا لا یموت عبدا. فاعوذ باللہ السمیع العلیم من الشیطان العین الرجیم. بسم اللہ الرحمن الرحیم. الحمد لله الذي صمد ودعا وإن كان هو الباقي بعد كل فناء وقبل كل فناء. هو الذي نورا قلوبنا بولاية محمد وآل محمد. ثم الصلاة والسلام والتحية والإكرام على أبي القاسم محمد. وعلى آل الطيبين الطاهرين المعصومين المنتخبين المنتجبين المتطهرين الذين أزهب الله عنهم الرجس وطهرهم تطهيرا. أما بعد، فقد قال سبحان في القرآن وهو أصدق الصادقين وقوله الحق بالحق. بسم الله الرحمن الرحيم. فما خلقت الجن والإنس إلا ليعبدون. صلوات. اپنی اپنی زحمتوں کی قبولیت کے لیے ایک محبت بھرا دے پاک مہینے پر محمد صلی اللہ محمد. جن دوستوں نے دمیں دامیں درہمیں کرنے سکنے کسی بھی عنوان سے اس مجلس سے عزا کے اہتمام میں حصہ لیا ہے، سب کی سعی و کاوش کی قبولیت کے لیے ایک محبت بھرا دل پاک بہن پر محمد صلی اللہ محمد. امام زمانہ کی صحت و سلامتی اور تعدیل ظہور کے لیے حدیث صلی اللہ بہن پر محمد صلی اللہ محمد. ایک دفعہ زحمت فرمائے آنکھیں بند کر کے سر جھکا کے ارواح معصومین کے استقبال کے لیے احترام و محبت بھری صلوات بھیجے بر محمد و آل محمد. دعا ہے پروردگار عالم خالق مطلق العنان، ہم سب کا جمع ہونا اپنی برگاہ میں عظیم عبادت شمار فرمائے. خدا ہمارا اس لمحہ لمحہ اس ذکر میں گزرے، خدا اس کو تسبیح شمار فرمائے، خدا زمانے کے امام کو ہم سب سے راضی فرمائے. ہم سب کی طرف سے آج کی شب شہادت امام سجاد کے عنوان پر ہم سب کی طرف سے خدا ان کی برگاہ میں ہدیے تعزیت و تسلیت ابلاغ و ارسال فرمائے. خدا ان کے قلب اطہر غمگین کو ہمارے اعمال سے راحت نصیب فرمائے. ان کی زبان اقدس کو خدا ہم سب کے لیے دعا گو قرار فرمائے. وہ خدا جو قادر مطلق ہے، فیاض مطلق ہے، ہماری زبان پر ایسے الفاظ فرمائے جس میں اس کی رضا شامل ہے. اپنی اپنی حاجات کی برابری کے لیے، دوم قبولیت کے لیے، جہاں جہاں ذکر شبیر وبا ہے اس منزل کی محافظت کے لیے، تمام مومن کی حاجات کی برابری کے لیے، بے گناہ قیدیوں کی رہائی کی اور بالخصوص جس مومن کے متعلق کہا گیا ان کی رہائی کے لیے، تمام بیماروں کی شفا یابی کے لیے ایک محبت بھرے درود پاک بھیجے بر محمد و آل محمد. اجازت ہے گفتگو شروع کریں. خدا مقصد خلقت انسان بیان فرما رہا ہے. یہ آیت ہر ایک کو زبانی یاد ہے، صحبان امامہ کا اکثر موضوع یہی آیت ہوا کرتی ہے. وما خلقت الجن والانس الا ليعبدون. کون کہہ رہا ہے وہ جو قادر مطلق ہے؟ کون فرما رہا ہے کہ جو قدیم بھی ہے، قادر بھی، عالم بھی ہے، مدرک بھی، حی بھی ہے، مرید بھی، متکلم بھی ہے، صادق بھی، وہ ذات جو مرکب نہیں، حلول نہیں، مرئی نہیں، محل حوادث نہیں رکھتی، وہ ذات جو جسم و جسمانیت سے مبرہ ہے، جو مکان سے پاک ہے، وہ ذات کی جس کی ہر صفت اس کی عین ذات ہے، وہ مقصد خلقت انسان بیان فرماتے ہوئے ارشاد فرما رہا ہے، وما خلقت الجن والانس الا ليعبدون، کہ میں نے بنی نوع انسان کو فقط اپنی عبادت کے لیے خلق کیا. عبادت کس کی؟ ذات احدیت کی. عبادت کس کی؟ ذات واجب الوجود کی. عبادت کس کی؟ جو خالق بھی ہے، رازق بھی ہے، مالک بھی ہے، رب بھی ہے، جس کے سوا خالق کوئی نہیں، جس کے سوا رب کوئی نہیں، جس کے سوا رازق کوئی نہیں. وہ ذات قادر و قدیر. مقصد خلقت بتاتا ہے کہ میں نے انسان کو پیدا کیا تو اپنی عبادت کے لیے پیدا کیا. پس یہ بات اظہر من الشمس ہے کہ جب تک اس کی ذات کی معرفت نہیں ہوگی انسان اس کی عبادت نہیں کر سکتا. پس پہلی منزل میں ضرورت ہے کہ انسان اس کی معرفت حاصل کرے. پس انسان اس کی معرفت کس سے حاصل کرے؟ اس کو پہچاننے کا جو علم ہے وہ علم کلام کہلاتا ہے. اور علم کلام کا اصل اصول یہ ہے، لا یعلمہ الا ہوا ولا یعرفہ الا ہوا، کہ اللہ کو اللہ کے سوا پہچانتا کوئی نہیں، اللہ کو اللہ کے سوا جانتا کوئی نہیں. پیدا اس کی عبادت کے تائیں ہوئے، عبادت بغیر معرفت کے ممکن نہیں، معرفت اس کی ہو نہیں سکتی. پس جب معرفت نہیں ہوگی تو عبادت کیسے ہوگی؟ اگر عبادت نہ ہوئی تو مقصد خلقت پورا نہ ہوگا. پس پھنسا انسان اس مشکل میں تو دروازہ مشکل کو شاہ پہ جھکنے کے بعد ندائے امیر المؤمنین آتی ہے، اگر خوب علم اس کی معرفت حاصل کرو اپنے علم کے مطابق. جیسے جیسے علم عروج کرے گا ویسے ویسے معرفت خداوند بڑھتی چلی جائے گی. جیسے جیسے معرفت خداوند بڑھتی چلی جائے گی ویسے ویسے ایمان انسان ترقی کرتا چلا جائے گا. جیسے جیسے ایمان انسان معراج پر جائے گا، ایمان معراج پر جائے گا تو عبادت خود معراج پہ پہنچ جائے گی. پس اللہ پس جس کا جتنا علم ہے اس کی اتنی معرفت ہے. آپ کا علم اور ہے لہذا آپ کی معرفت اور، میرا علم اور ہے میری معرفت اور. توجہ کریے گا، مختصر کروں. اہل بیت رسالت کا علم اور ہے لہذا ان کی معرفت اور ہے، اصحاب پیغمبر کا علم اور ہے لہذا ان کی معرفت اور ہے. اصحاب کا اور اہل بیت کا کیا تقابل؟ انبیاء کا علم اور ہے لہذا ان کی معرفت اور، اہل بیت رسالت کا علم اور ہے لہذا ان کی معرفت اور. جائیے قصص الانبیاء اٹھا کے دیکھیے، ہر نبی زندگی کے آخری لمحات میں یہ کہتا ہوا دکھائی دے گا، وما عرفنا حق کا معرفت ایک، پروردگار سانسیں آخری سرحد منزل سے گزر چکی، حیات اختتام تک منتقل ہو چکی، پروردگار ملک الموت دائی اجل کو لبیک کہنے جا رہا ہوں اور آخری منزل میں اعتراف کر رہا ہوں. وما عرفنا حق کا معرفت ایک، خدایا اپنی کمال عبادت کے باوجود، اپنی عصمت و طہارت کے باوجود، اپنی نجابت و قدسیت کے باوجود اعتراف کرتا ہوں، وما عرفنا حق کا معرفت ایک، میں نبی ہو کر تیری معرفت کی انتہا کو نہ پا سکا. یہ نبوت ہے اور خدا کی قسم ولایت کی منزل دیکھیے گا کہ جو 24 سال کے سن میں یہ کہتی ہوئی دکھائی دیتی ہے، لو ان کشف الغطاء لمزدت یقینا، میں علی نے اللہ کی معرفت کو اس کمال پہ پایا ہے. ہزاروں پردے بھی چاک ہو جائیں تو معرفت میں ذرا اضافہ نہ ہو. میں علی نے اللہ محمد معرفت خدا کو اس کمال دے پایا ہے، ہزاروں پردے بھی چاک ہو جائیں. اس لیے تھوڑا بول لو، اندر مولوی داد نہیں دیں دے. صلوات محمد والے محمد، اللہ صلی علی محمد والے محمد. پر طالب علم کی عظمت بہت بلند ہے بھائی، یہ طالب علم ہے کہ جس کے واحد آپ کو ایسا خدا کا بندہ ملے گا کہ جس کی عظمت یہ ہے कि ये ज़मीन पे पाँव रखे तो ज़मीन पे नहीं आता, मलाइक के परों पे पाँव रख के चलता। इसकी अजमत ये है कि इस कलम की स्याही शहदा के खून से एक सवाल है मोहम्मद मोहम्मद بس علی فرماتے لو ان کا شغل بتا نماز داد تو یقینا میں علی نے معرفت خدا کو اس کمال میں پایا ہے ہزاروں پردے بھی چاک ہو جائیں میری معرفت میں ذرا اضافہ نہ ہوگا کیوں تو جو کریے گا جشتا ہے اس علی کے لیے وہ کہہ دے کیوں جتنا علم ہے اتنی معرفت ہے ارے جو باب مدینہ العلم رسول ہو اسے علی کہتے بھائی علی کے سوا کوئی ہے جس کے لیے رسول کہے انا مدینہ العلم و علی بابوہا میں علم کا شہر ہوں علی اس کا دروازہ ہے یعنی جو باب مدینہ العلم ہو اس کو جشتا ہے کہ وہ کہے لو ان کشف الغطاء لمس دت تو یقینا میں علی نے معرفت پروردگار اس کمال پہ پائی ہے ہزاروں پردے چاک ہو جائیں علی کی معرفت میں ذرا اضافہ نہ ہو جائے گا یعنی علی باب مدینہ العلم معرفت معرفت تمام خدا بند تو پھر اس کا ایمان کس درجے پہ ہونا چاہیے بس مصطفیٰ بتاتا ہوا دکھائی دے گا بارز الایمان قلہی الا کفر قل علی کے ایمان کی بات نہیں ہے علی خود قل ایمان ہے جس کی معرفت معرفت تمام ہو جو باب مدینہ علم ہو معرفت معرفت تمام ہو ایمان ایمان کل ہو تو پھر جشتا ہے کہ اس کی عبادت کو وہ معراج ملے کہ پوری عبادتوں کو چھوڑ دیجئے پس وہ ہاتھ کو ایک حرکت دے زبان مصطفیٰ گویا ہو جائے ضربت علی یوم الخندق افضل من عبادت سقلین سقلین کی عبادتیں ایک طرف علی کے ہاتھ کی ایک ضربت ہے میرے پروردگار تو نے انسان کو اپنی عبادت کے تئیں پیدا کیا کہ یہ انسان ہے جو تیری عبادت کرے یہ جن ہے جو تیری عبادت کرے خدا ہے اور بھی ہے جس سے تو عبادت کرواتا ہے مت ہے اور ان من شیء الا یسبح بحمد ہر شے میری عبادت کرتی ہے یعنی ہر شے عابد خدا بند ہے ہر شے عبادت خدا کرتی ہے یہ ریت کا ذرہ عبادت خدا کرتا ہے یہ مٹی کا ذرہ عبادت خدا کرتا ہے یہ درخت کے پتے عبادت خدا کرتے ہیں یہ پانی کے قطرے عبادت خدا کرتے ہیں پہلے سائنس کہتی تھی کہ تین اقسام ہیں خدا کی مخلوق کی نباتات ہیں حیوانات ہیں اور جمادات ہیں تین قسمیں کیوں کی کہ حیوانات ہیں ان میں تحرک بھی ہے ان میں گروتھ بھی ہے بڑھوتری بھی ہے نباتات میں تحرک نہیں بڑھوتری ہے حیوانات نباتات یہ دو جاندار ہیں جمادات بے جان ہیں آج سائنس بھی قبول کرتی ہے کہ جمادات بھی بے جان نہیں ہیں کیونکہ حیات حرکت کا نام ہے کائنات کے کسی بھی ذرے سے لے لو ذرے کو لے لو بلکہ ذرے کو ذروں میں بانٹتے چلے جاؤ ہر ذرے کا ہزارواں حصہ بھی اٹھا کے دیکھو گے تو سائنس کہے گی اس کا نام عنصر ہے اور اس عنصر میں بھی حرکت ہے الیکٹران پروٹان پھر رہے ہیں یعنی حرکت موجود ہے وہی حرکت اس کی حیات ہے گویا اسی کی حرکت وہی تسبیح خدا بد ہے وہی تسبیح خدا بند ہے بس ذرہ ذرہ تسبیح خدا کرتا ہے ہے میرے مالک ہر کائنات کا ذرہ ذرہ تیرا عابد ہے تو پھر تیرا پہلا عابد کون خود ذات احدیت کہتی ہے قل ان کان للرحمن ولدا فانا اول العابدین میرا حبیب ان سے کہے کہ اگر اللہ کے ہاں اولاد ممکن ہوتی کن سے عیسائی آئے مصطفیٰ کے پاس عیسیٰ اللہ کا بیٹا ہے میرا مصطفیٰ دلیل دے رہا نہیں عیسیٰ اللہ کا بندہ ہے کافر کٹھشتی سے کام لے رہے ہیں گویا جبین رسالت پہ پسینہ آیا گویا ایسے کیوں نہ کہوں ادب کی منزلوں کو طے کرتے ہوئے، ادھر جبین رسالت پہ پسینہ آیا، ادھر توحید کو ناگوار گزرا، فوراً جبرائیل کو بھیجا، جبرائیل جا میرے حبیب سے کہے، ان سے کہہ دے، کل ان سے کہہ دے، ان کان للرحمن ولدن فانا اول العابدین، کہ اگر اللہ کے ہاں رحمان کے ہاں اولاد ممکن ہوتی تو مجھ محمد کے نگاہوں کے سامنے ہوتی، کیونکہ اول عابد میں محمد ہوں، عابدین سے سب سے پہلے میں محمد ہوں، اول عابد یعنی سب سے پہلے عبادت خدا کرنے والا، ذات محمد مصطفیٰ، ذات احمد مشتبہ، ذات اول خلق، ذات دنائے کل، ذات عقل سبل، توجہ کریے گا، ذات تحاہو یاسین مدثر، سب سے پہلا خدا کا عبادت گزار میرا مصطفیٰ ہے پروردگار، سب سے پہلا عابد وہی ہے، کیا یہ فقط شے تیری عبادت کرتا ہے کرتی ہے؟ فرماتا ہے نہیں، فقط شے نہیں، خلق اللہ من شیئن فجد قیو زلالہ من اجمین و شمائل سجد للہ وهم داخرون، فقط شے میری عبادت نہیں کرتی، کہا اے انسان تو متکبر ہو جاتا ہے، میں تجھے اپنی برگاہ میں ندا دے کے بلاتا ہوں، ہی علی الصلاح، ہی علی الفلاح، ہی علی خیر العمل، تو کان پہ دھرتا نہیں ہے، تو میری آواز استغاثہ پہ لبیک نہیں کہتا، تو میری نماز منادی کی ندا پر آتا نہیں ہے، تو نہ آ، تو مجھے نہ سجدہ کر، تیرے سجدہ کرنے یا نہ کرنے سے مجھ ذات عدیت کو فرق نہیں پڑتا، کہا خلق اللہ من شیئن فجد خیو زلالہ من الجمین و شمائل سجد للہ وهم داخرون، جس کو میں نے شے سے خلق کیا، جس شے کو میں نے خلق کیا، وہ نہیں، اس کا سایہ بھی کبھی دائیں جھک کر کبھی بائیں جھک کر مجھ معبود حقیقی کو سجدہ کرتا، اللہ صلی اللہ علیہ محمد، فقط شے نہیں، شے کا سایہ بھی میرا عبادت گزار ہے، انسان تو تکبر کرتا ہے نا، خدا کے سامنے سینہ اکڑ کے آتا ہے، نہیں کرتا سجدہ، جا جو ہوتا ہے کر، ہاں ہاں قول سے تو کوئی نہیں کہہ سکتا، ڈرتا ہے نا اس سے، عمل سے کہتا ہے انسان، عمل سے کہتا ہے، جب منادی ندا دے اور انسان نماز کے لیے نہ آئے، وقت نماز ہو جائے انسان نماز ادا نہ کرے، تو کوئی عمل کیا یہ نہیں کہہ رہا، ایسا ہی ایک صلوات ہے پر محمد و آل محمد صلی اللہ، بس آپ کو منزل کے قریب کروں، سب سے پہلا عابد ذات محمد، جو اول شے سے پہلے کا ہے، جو شے سے، بہار کی کروایت ہے، پانچویں امام سے سوال ہے، رسول اللہ من ای شیء خلقتم، خدا نے کس شے سے خلق کیا، فرمایا خلق قبل کل شیء، ہر شے سے پہلے خلق کیا، جو شے سے پہلے ہو وہ شے سے کیوں کر، اول عابد ہے ذات محمد، اور ہر شے تسبیح خدا کرتی ہے، اور مصطفیٰ ہر شے سے پہلے، برحال اس طرح بڑھتا نہیں، اول عابد محمد، کائنات کا ذرہ ذرہ عابد خدا، ہر ذرے کا سایہ عابد خدا ہے پروردگار، اس عبادت کو عروج کس نے دیا، معراج کس نے دی، کہا اسی نے تو معراج دی ہوگی جس کو خود کہہ رہا تھا، یا ایھا المزمل قم اللیل الا قلیلا، آدم سے عیسیٰ تک کی عبادتیں چاہیے، محمد تو عبادت کم کر دے، تیرے پاؤں کے ورق توحید کو گوارا نہیں،
نعرہ تکبیر
اللہ،
اور تیرا عابد کون ہے، اول عابد محمد ہے، کائنات کا ذرہ ذرہ تیرا عابد ہے، ذرہ ذرہ کا سایہ تیرا عابد ہے، خدایا کوئی اور بھی عابد، صلوات ہے محمد و آل محمد،
اللہم صلی اللہ محمد و آل محمد،
اگر سید اجازت ہے انشاءاللہ،
برائے تاجیل ظہور امام زمانہ باواز بلند در صلوات،
انتہائی فاضل شخصیات موجود ہیں، اور ان کے سامنے یوں کہہ سکتا ہوں کہ ایک بڑا ادبی سلاس کے علم کو بھی پسینہ آ جائے، یہ علم تو نہیں ہے لیکن طالب علم کو پسینہ تو آنا ہی ہے. کیا عرض کر رہا تھا؟ میں بھولا نہیں، مجھے یاد ہے، پر تھانو یاد کو لیجیے. تھوڑی تو یہی گل ہے نا، چنگی پڑھی سو، کی پڑھیا ہے نہیں پتا کی پڑھیا. جزاک اللہ. میں جی میں میرے ذمہ ہے، بالکل ہے میرے ذمہ. اول عابد ذات محمد، کائنات کا ذرہ ذرہ عابد خداوند، پروردگار ذرے ذرے کا سایہ تیرا عبادت گزار، خدایا عبادت کو معراج دینے والا عابد ذات محمد، خدایا کون کون تیرا عابد ہے؟ کہا وجعلنہم آئمہ، ہم نے ان کو امام بنا کے نبیوں کو، وجعلنہم آئمہ یحدون بامرنا، وہ ہدایت کرتے ہمارے عمل سے، ہمارے امر سے، ہمارے حکم سے، کیا فعل الخیرات، اقام الصلاۃ، ایتاء الزکات، نماز کا حکم دیتے ہیں، زکات کو قائم کرتے ہیں، نماز کو قائم کرتے ہیں، زکات ادا کرنے کا فرماتے ہیں. وقانوا لنا عابدین، وہ سب کے سب میرے عابد تھے، یعنی آدم بھی عابد خدا، نوح بھی عابد خدا، شیس بھی عابد خدا، انوس بھی عابد خدا، ادریس بھی عابد خدا، ابراہیم بھی عابد خدا، اسماعیل بھی عابد خدا، اسحاق، یوسف، یحییٰ، زکریا، سارے عیسیٰ تک ہر پیغمبر عابد خدا ہے. توجہ کریے گا، اول عابد ذات محمد، انبیاء عابدین، ہر نبی عابد، کائنات کا ذرہ ذرہ عابد. ان عابدوں میں ایک عابد وہ جس کی ضربت ثقلین کی باتوں سے افضل، اتنے سارے عابدین کے ہوتے ہوئے جو زین العابدین بن جائے اسے سجاد کہتے ہیں. اور یاد رکھیے قرآن میں اللہ نے سلامت میں قرآن میں اللہ نے لفظ عابدین استعمال کیا تو انبیاء کے لیے، ساجدین کا استعمال کیا تو کثرت کے ساتھ فرشتوں کے لیے، باقی منزلوں پر بھی ہے. انسان کو بھی دعوت ہے کہ ساجدین میں سے ہو جاؤ، ساجدین میں سے ہو جاؤ. اور کہا گیا کہ وہ سب، میں نے دیکھا کہ ستارے میرے سجدہ کر رہے تھے، یوسف نے کہا، اور بھی منزل پر ہے، لیکن کثرت کے لیے، کثرت کے ساتھ، یعنی کم از کم پانچ یا چھ مرتبہ لفظ ساجدین پانچ مرتبہ آیا ہے قرآن میں، تو فرشتوں کے لیے آیا کہ وہ فرشتے میرے ساجدین ہیں. عابدین آیا تو نبیوں کے لیے آیا، اول عابدین محمد، یہ عابدین میرے انبیاء عابدین ہیں. تو پھر سلام کرنا سید سجاد کو کہ وہ روز معاشر جب نبیوں کے سامنے آئے تو زین العابدین ہے، فرشتوں کی بزم میں کھڑا ہو تو سید الساجدین. کون سجاد؟ کہ جو علی کے ہوتے ہوئے گھر میں آئے تو علی کہلائے، جو آتے ہی علی سے لابدان گھٹی میں پائے، کہ جس کا سینہ علم پر ہو جائے اور جیسا زمانہ پائے ویسے تبلیغ ہدایت کر دے. سید سجاد کی دعائیں فقط دعائیں نہیں ہیں، پڑھیا کیجئے صحیفہ کاملہ کی دعائیں، نماز شب کی دعا اٹھا کے پڑھیے، لطف آئے گا. نماز شب کے بعد فرصت ہو تو ضرور پڑھیے. صرف دعائیں نہیں ہیں، علم کا سمندر ہے. اسی لیے کہا گیا زبور آل محمد. علماء فرماتے ہیں، آیت اللہ وحید الفرسانی کے لفظ ہیں، فرماتے ہیں کہ صحیفہ کاملہ کے لیے کہہ سکتا ہوں ولا رتب ولا یابس الا فی ھذا الکتاب، کہ کوئی خشک و تر نہیں جو سجاد نے دعاؤں کی صورت میں پیش نہ کر دیا. توحید سے لے کے معاملات زندگی تک، شریعت سے لے کے اخلاقیات تک، سب کچھ سجاد نے پیش کیا. حتیٰ کہ سائنس نے بھی سجاد سے اصول کو مستعار لیا ہے. جس طرح کے بزرگان نے کہا کہ امام کی دعا ہے صبح کے وقت کی دعا، امام کی دعا ہے، بابرکت ہے وہ ذات، بابرکت ہے وہ ذات کہ جو اندھیرے سے اجالے کو نکالتی ہے، جو اجالے سے نور کو پیدا کرتی ہے. بابرکت ہے وہ ذات جو روشنی کے وزن کو بھی جانتی ہے، اندھیرے کے وزن کو بھی جانتی ہے. سائنس نے جب دیکھا
کہ کیا روشنی کا بھی وزن ہوتا ہے، اندھیرے کا بھی وزن ہوتا ہے، لیکن انہوں نے سوچا، انہوں نے روشنی کے وزن ایجاد کر کے، یعنی پیمانہ ایجاد کر کے کہ روشنی کو ماپا جا سکتا ہے، پھر انہوں نے روشنی کی اس کو ماپا، تولنے کے بعد آلہ ایجاد کیا اور بڑے فخر سے کہا کہ ہم نے وہ روشنی کا آلہ دریافت کر لیا کہ جو آج سے پہلے نہ ہو سکا۔ تو البرٹ آئنسٹائن نے کہا تم آج روشنی کا آلہ دریافت کر کے خود کو دوسروں سے ممتاز سمجھتے ہو۔ کہا شیعوں کا ایک امام گزرا ہے کہ جو دعاؤں ہی دعاؤں میں رہا کرتا تھا، اس نے سینکڑوں سال پہلے بتا دیا تھا روشنی کا بھی آلہ ہے، اندھیرے کا بھی آلہ ہے، تم نے ابھی روشنی کا ڈھونڈا ہے، اندھیرے کے متلاشی ہو جاؤ۔ ایک صلوات پھر محمد و آل محمد۔ پھر بھی صلوات پھر محمد و آل محمد۔ اور امام کی ایک دعا ہے ودیع رمضان کے بعد جو دعا آتی ہے، اس میں امام کے لفظ ہیں، ببرکت ہے وہ ذات کہ جو سمندر کی پتال پر مچھلی کو اور سمندری نباتات کو ہوا عطا کرتی ہے۔ سائنس حیران تھی کہ پانی کی تہ میں کیسے ممکن ہے کہ وہ نباتات حیات پائیں کہ جن کو زندگی کے لیے آکسیجن چاہیے، کہا پانی کی تہ میں کہاں آئے گا۔ اور بعد میں ریسرچ کر کے ان کو خبر ملی کہ خدا نے ایسی مچھلی خلق کی ہے کہ جو سانس بھر کے زمین کی تہ میں، پانی کی تہ میں جا کر سمندر میں اپنی ہوا کو چھوڑتی ہے، اپنی آکسیجن کو خارج کر کے، وہاں سے خارج کی ہوئی گیس کو بدن میں لے کے باہر آ کے دیتی ہے۔ اس وقت انسان کی عقل دنگ رہ گئی کہ آج سے 1200 سال پہلے خود سجاد بتا کے گیا تھا، اس میں ہمارا کیا کمال ہو گیا کہ وہ بابرکت ہے وہ ذات کہ جو پانی کی تہ میں زندگی کو ہوا سے قائم رکھتا ہے اور روشنی سے ان کو طولانی عمر عطا کرتا۔ ایک صلوات ہے محمد و آل محمد۔ اللہم صلی اللہ محمد۔ علم و عمل ہو، اخلاقیات ہو، سیاسیات ہو، زندگی کا کوئی پہلو ایسا نہیں کہ گوشہ نشینی میں رہتے ہوئے امام نے تشنا چھوڑا ہو۔ امام کی حیات طیبہ، سیرت مقدسہ کا مطالعہ کیجئے، آپ کو زندگی کے ہر پہلو میں امام سے ہدایات ملتی ہوئی نظر آتی ہیں کہ مشکل ہو تو کیسے گزارنی ہے، یہ مشکل پڑے تو کس طرح سلیقے سے زندگی گزارنی ہے، توجہ کریے گا۔ اور ایسا نہیں کہ امام علیہ السلام کی حیات طیبہ میں ایسا تھا کہ فقر تھا، غربت تھی، نہیں، فقط افلاس نہیں تھا، تونگری ہی تونگری دکھائی دیتی۔ محمد بن اسامہ، اسامہ بن زید بن وارثہ، وہ اسامہ کہ جس کو رسول خدا نے سپہ سالار لشکر بنا کر شام کی طرف لشکر کشی کا اپنی زندگی کے آخری ایام میں حکم دیا تھا، جس سے کہا گیا کہ فلاں بزرگ کی بیعت کرو، اس نے کہا کیوں بیعت کروں، اس نے کہا رسول نے آخری وقت میں ان کو نماز کا امام بنایا تھا۔ اگر نماز پڑھنے والے کتنے تھے، اس نے کہا 150۔ اس کا پھر مجھے نہیں، انہوں نے کہا نا جی سب کے لگے، اس نے کہا پھر مجھے رسول نے 20,000 افراد کا سپہ سالار بنایا تھا، اسے بلاؤ میرے ہاتھ پہ بیعت کرے اور میں اسے وہاں لے جاؤں جہاں جا کے گمراہ نہ ہوگا۔ سلوات محمد وال محمد۔ اسی اسامہ کا بیٹا ہے محمد بن اسامہ، بیمار پڑ گیا، زندگی سے مایوس ہو گیا، مولا کو خبر ملی کہ ہمارا ماموزاد ہے، چونکہ رسول خدا کا لے پالک بیٹا تھا زید بن حارثہ، اس لیے ماموزاد کہا، کہا ہمارا ماموزاد ہے اور بیمار پڑ گیا، امام خود تشریف لائے، خود کو بڑی مشکل سے اس نے بستر سے اٹھایا، امام کا استقبال کیا، فرزند رسول آپ میرے گھر میں؟ کہا ہاں۔ میں نے سنا تم زندگی سے مایوس ہو گیا؟ کہا ہاں مولا، یہ بیماری جان نے چھوڑ گئی۔ کہا تیری بیماری اصل یہ نہیں ہے۔ امام نے گرہ سے 15,000 دینار نکالے، उसके हाथ पे रखे, कहा वो जो दुश्मन तुझे तंग करता है, उसके कर्ज के सबब तू बीमार है, ये ले हम तुझे अता करते हैं। कहा फरजंदे रसूल मैंने बड़ी दफ़ा सोचा था कि मैं आपके महजर में हाजिर हूँ और आपसे अपने कर्ज की इल्तजा करूँ, मौला आप कैसे जानते हैं? कहा खुदा के दिए हुए इल्म से हम सब कुछ जानते हैं। इमाम ने जेब से दूसरी जेब से 2000 दिनार की थैली निकाली, हाथ पे रखी, कहा ये लो। ये क्या? कहा उससे कर्ज उतारो, इससे अपने घर के मामला चला। उसने फौरन थैली को खोला, गिने 2000। कहा फज़ंदे रसूल ये आपने मुझे खुद अता की है? कहा खुद अता की। कहा फज़ंदे रसूल ये किसी के बदल में तो नहीं? इमाम उसका फरमाया हाँ, जो तूने हशाम को दीनार वापस किए थे ये उसका बदल नहीं हो सकता, उसमें लोगों का खून था, ये सज्जाद के बागों की कमाई है। कहा उस लमे वो तू ले लेता तो ईमान से मुनहरफ हो जाता, तूने खुदा पे भरोसा किया, खुदा ने हमारे जरिए से तेरी मुश्किल को आसान कर दिया। एक सलवात है और मोहम्मद और ईमान की बख्शिश और अफ़्व। सुना हुआ आपने वाकयात कि इमाम की कनीज हैं और उनके हाथों से इमाम का बेटा गिरे, अब्दुल्ला गालबन नाम था, जब गिरे तो रहलत हो गई तो उसने कहा वल आफीन अनिन्नास। इमाम ने फरमाया मैंने दरगुज़र फरमाया का युहिब्बुल्लाह मोहसिनीन, खुदा एहसान करने वाले को पसंद करता है, मन फानते हुर्रतन फी सबीलिल्लाह, मैंने राह खुदा में आज़ाद कर दिया। एक और ग़ुलाम का भी है कि वो लोट उस्तावा लेके आया, लोटा लेके आगे बढ़ा, इमाम को वज़ू कराने लगा कि उसके हाथ से लोटा छूटा और इमाम के अनफ़े मुबारक से टकराया और इमाम का नाक मुबारक ज़ख्मी हुआ, तो उसने भी यही लफ्ज़ कहा बल काज़िमिन अल-ग़ैज़ वाफ़ीना अन-नास। इमाम ने फरमाया मैंने गुस्से को पिया, तुझे माफ़ किया। कहा खुदा एहसान करने वालों को पसंद करता है, फरमाया मैंने तुझे राह खुदा में आज़ाद कर दिया। 1000 ग़ुलाम ख़रीद कर, 1000 गुलाम ख़रीद कर उनको राह खुदा में आज़ाद किया। फ़क्र आज़ाद ने किया, जब लेते थे ग़ुलाम के तौर पे लेते थे, जब आज़ाद करते थे मुबल्लिग़े दीन अहले बैत बना के आज़ाद, मुबल्लिग़े दीन अहले बैत बना के आज़ाद करते थे। 1000 गुलाम ख़रीदा, ख़रीद कर आज़ाद किया। इमाम के बागात थे जो विरसे में मिले थे, उन बागात की ज़कात इमाम हिसाब करके नहीं देते थे, इमाम सारा माल कहता था गरीबों यतीमों को बुलाओ, जिसको जितना चाहिए ले जाए। 100 घरों की इमाम खुद कफालत करते थे, 100 घरों की इमाम कफालत करते थे। दो तरह से मैंने रवायत को पढ़ा, अल कामिल मुबर्रद वाले ने लिखा कि इमाम माँ का बाप का इतना हया करते थे, माँ के अदब के हवाले से अल कामिल मुबर्रद वाले ने लिखा कि इमाम सज्जाद कभी जनाब हुबाब के साथ और जनाब लैला के साथ बैठकर खाना नहीं खाते थे। क्यों? अल कामिल मुबर्रद लिखता है इसलिए साथ बैठ के खाना नहीं खाते थे कि जिस लुकमे की तरफ मेरा हाथ बढ़े कहीं मेरी माँ की निगाह उस लुकमे की तरफ ना हो। इमाम तो जानता है ना कि ये लुकमा माँ के हिस्से का है, लेकिन माँ तो मासूम नहीं, वो तो नहीं जानती कि ये लुकमा जो दाने सजाद कर इसी के हिस्से का है। कहा चूँकि निगाह ना पड़े इसलिए मान सर बैठ के खाना नहीं खाते थे, अल कामिल मुबर्रद वाले ने लिखा। और एक और रवायत में आपने सुनी हुई है, लुत्फ लीजिएगा बस आखिरी बात और आपकी जहन तो किया, इमाम बाकिर का सिन 2 साल का है, मदीना बसता है और मदीने के घर में कुआँ है और इमाम सज्जाद नमाज पढ़ रहे हैं और इमाम हुसैन घर से बाहर हैं, मस्जिद नबवी में हैं या इस मंजिल पर हैं। घर में एक शोर उठा, कोई मर्द नहीं है, सिर्फ सजाद हैं और सजाद नमाज पढ़ रहे हैं कि इमाम बाकिर कुएं में गिर गए। कुएं में गिरना था कि घर में कोहराम बपा होगा, 2 साल का सिन है इमाम बाकिर का, अभी मदीना से कूच नहीं किया, मदीना में रहश, घर में कोहराम बपा हो गया, घर में शोर उठा और इमाम सज्जाद नमाज में नमाज तमाम की और मस्तूरात ने कहा कि बाकिर गहरा कुआं है उसमें गिर गए, गहरा कुआं। तो जो करिएगा, फरमाया कि ये बाकिर है यूसुफ नहीं, ये बाकिर है यूसुफ नहीं कि जो काफले वालों का मोहताज हो के काफले वाले आए और राहल में उठा के यूसुफ को साथ ले जाए। कहा फाइन्नहु बाकिर, ये बाकिर है, पानी इसकी इमामत के दस्तरस में है। ये कहना था इमाम आगे बढ़े, क्या है पानी सतह आप बुलंद होती जा रही है, आखिर आप मुंढेर तक आई। इमाम बाकिर जो कमसनी के आलम में है, इधर पानी मुंढेर से लगा, उधर पानी पे कोहनियों के बल चलता हुआ सज्जाद का बेटा तेरा मेरा पांचवा इमाम आब बहर से सीधा खुशकी पे आया, बदन बिल्कुल खुश था। तवज्जो करिएगा, यूसुफ की बात आई तो जुमला देता जाऊं ताकि आपकी समाते बेदार हो और मैं मसायब से मुल्हिक कर दूं। तवज्जो करिएगा, यही यूसुफ है जिसके लिए अल्लाह कहता इन्नहु काना सिद्दीकन नबिया, ऐ मेरे मोहम्मद अपनी किताब कुरान में मेरे यूसुफ नबी का तज़किरा कर, वो मेरा सदीक नबी था। तीन नबियों को अल्लाह ने सदीक कहा है, इब्राहिम के लिए कहा इन्नहु काना सिद्दीकन नबिया, इदरीस के लिए कहा इन्नहु काना सिद्दीकन नबिया, एक यूसुफ के लिए कहा इन्नहु काना सिद्दीकन नबिया। अब यूसुफ को सबसे पहले खुदा ने सदीक कह के पुकारा। जब यूसुफ के भाई यूसुफ के कुएं में फेंक रहे थे, इधर यूसुफ बलाए मुंडेर से पैंदाए बेर की तरफ आ रहा था, मुंढेर से कुएं के पैंदे की तरफ जा रहा था, उधर कुएं मौजूद अजदहा ने फन फैलाया, तशक्कुर खुदा बजा लाया, खुदाया तेरा शुक्र है। जब इंसानी गोश्त की खुशबू को महसूस किया, कहा खुदाया तेरा शुक्र कि तूने मुझे आज जहमत से बचा लिया और मेरे रिज़्क़ को मेरे मस्कन में पहुंचा दिया। इधर वो फन फैलाए दहन खोल रहा था कि मेरी खुराक आ रही है, उधर यूसुफ पैंदा कुआं की तरफ बढ़ रहा था, उधर साम तशक्कुर खुदा कर रहा था। फौहल्लाह अलसालिब या सालबा ला अकरम हाजा इन्नहु सदीकन, कहा ऐसा खबरदार इसके करीब मत जाना, ये मेरा सिद्दीक है, जो सदीक होता है साहब उसके करीब नहीं जाया करता। मर्दबा कुल्ले वा यक जवान सारे हाथ उठा के नारे हैदरी। बस अजीजो शबे शहादत सज्जाद है, इसी पे इक्तफा करूंगा। मुझे सज्जाद और भी बयान कर सकता हूँ लेकिन खुदा की कसम सज्जाद वलीद की जहर से पहले भी जिंदा करता, जिगर आंसुओं के जरिए बह गया था। कायनात के तमाम इमामों में सबसे बड़ा मजलूम कहने वालों, खुदा इस नाम के सिवा तुम्हें किसी गम में ना बुलाए। गम आले मोहम्मद खुदा हम सब के नसीब में करार फरमाए, खुदा बेगुनाह कैदी को राही अता फरमाए। बस अजादारो इतना अर्ज करूंगा, ये सज्जाद की आंखों से खून कब जारी हुआ कोई नहीं जानता, समझ नहीं आती कब शुरू हुआ। दो मंजिलें बयान होती हैं, उनमें से किस मंजिल में जारी हुआ खुदा जानता है। पहली मंजिल अपने बिस्तर पर है, फुफी ने आके पेशानी का बोसा लिया, उठ आंखें खोल सज्जाद खैमों को आग लग गई। आंखें जो खोली तो पहला सवाल किया है नारे दाव किया अम्मा थी, पुप्पी अम्मा तेरी चादर कहाँ गई। कहा शेमर तेरे बाबा का कातल नेजे से उतार कर ले।
खुदा जाने उस वक्त जिगर फट गया या उस लम्हे फटा जिसको हमीद इब्ने मुस्लिम ने रवायत किया। कहा मैंने देखा एक शेर दिल मस्तूर है जो आग के करीब जाती है, शोले आगे जाने नहीं देते, पलट के आती है। कहते फिर एक मरतबा या अली कह के आग में चली गई। कहते मैं समझा बेरिदाई की वजह से, चादर छीने जाने की वजह से, हया की वजह से खुदकुशी कर रही है। कहते मैंने फिर थोड़ी देर में देखा क्या था, उसकी पुश्त पे एक जवान था का उस जवान की आंखों से खून जारी था। कहा मैंने पहचाना, मुझे खबर मिली ये सैयद सज्जाद और उठाने वाली अली की बड़ी बेटी ज़ैनब। खुदा जाने फुप्पी की पुश्त पे आया, आंखें खोली तो आंखों से खून जारी हो गया, या खुदा जाने फुप्पी को बेरेदा देखा तो आंखों से खून जारी। लेकिन खुदा की कसम शुजा इतना था, बहादुर इतना, हाथों में रस्सियां थी। और एक मरतबा इब्ने मरजाना मलाउन ने कहा तेरे भाई अली को तो कत्ल नहीं कर दिया था खुदा ने? कहा नहीं, खुदा ने नहीं, जालिमों ने मारा था। जब लाजवाब किया तो मरदूद कहने लगा इसको कत्ल करो, सीना तान के नहीं सर झुकाए खड़ा था। सर झुके हुए को देख के एक कूफी आगे बढ़ा, कहा सैयद सज्जाद तू मुझे हाशमी नहीं लगता। कहा क्यों, तूने मेरे नसब को पुकारा? कहा इस दरबार में मुस्लिम इब्ने अकील अकेला था, अकेला था, एक लहजे के लिए सर नहीं झुकाया उसने, सीना ताने खड़ा रहा। कहा ए मुसलमान तूने इंसाफ नहीं किया, मुस्लिम अकेला था, मेरे साथ बनी हाशिम की गैरत, हाथों में रस्सियां डाले आए तेरे दा खड़ी है। यही हक है रोने का, खुदा की कसम यही हक है रोने का, यही हक है रोने का। आयतुल्लाह कज़वानी के जुमले हैं, फरमाते हैं इन्ना वकाओ का ये तशफी निकल भी जहरा, तुम्हारा चीखे मार के रोना जहरा के दिल को सकून देता है। बस अज़ादारो क्या क्या बयान करूं, कहां कहां ज़बह किया गया सज्जाद को। कभी कूफा का बाजार, कभी कूफा का दरबार, कभी शाम का बाजार, कभी शाम का दरबार। अज़ादारो सज्जाद के लिए वो मंजर भी बड़ी अजीब थी, जब यजीद कह रहा था सज्जाद मैं तुझे आजाद करना चाहता हूं। कहा जालिम हम कैद कब थे, हम तो उसकी मर्जी में मजबूर थे। कहा मैं फुफी से पूछ के बताऊं। और फिर जब सज्जाद ने सवाल किया ना, सबसे पहले कहा फुफी कहती है घर दो जिसमें मजलिस शबीर बपा करूं। फिर कहा हमारे जो तबरकात लूटे हैं हमें वापस कर दो। कहा सज्जाद कैसे वापस करूं, पूरा अरब लूटने वाला था, कोई बसरा से आया था, कोई मदैन से, कोई हजाज से, कोई कूफा से, कोई मदीना से, कोई शाम से, कहां कहां से लेके वापस करूं। कहा हमारे शहदा के सर हमें वापस करो। कहा कुछ नहीं वापस कर सकते ना, तो मेरी पुप्पी कहती है मेरी चादर और मेरे जो बाबा का लबास लूटा है हमें वापस कर दो। क्या मिला क्या ना मिला, हाँ सर जरूर मिले। बस अज़ादारो सज्जाद के लिए वो भी मुश्किल मंजिल थी, कौन सी कि सारे सफरों की साथी हर मंजिल पर सज्जाद के लिए शफकत का सामान करने वाली, जो सिन में छोटी थी लेकिन सज्जाद के साथ ऐसे थी जैसे ज़ैनब हुसैन के साथ। जब सज्जाद के दुख बढ़ जाते ना, अपने सवालों से सज्जाद के गम कम किया करती थी। खुदा की कसम करबला में हुसैन के दो ही बचे थे, एक सैयद सज्जाद एक सैयदा सकीना। लेकिन अजीब इत्तेफाक था ना, बाजार के हर मोड़ पे फुफी से सज्जाद कहता था, फुफी दुआ कर तेरा सज्जाद यहीं मर जाए।
दरबार यजीद में भी काफिर थी। तू ज़ैनब से कलाम कर, तू यजीद से कलाम करेगी, तो भी दुआ कर सज्जाद इससे पहले मर जाए। खुदा की कसम सज्जाद मौत की दुआएं करता रहा मगर जिंदा रहा। सकीना कहती रही, भैया कब हमारी कैदे आजाद होंगी, कब मैं असगर की कब्र पे जाऊंगी, कब बाबा की कब्र को आंखों से देखूंगी, भैया हम कब आजाद होंगे, भैया हम वतन पे कब जाएंगे। हाय जो वतन पे जाने की हसरत करती रही, हाय वो शाम में मर गई, हाय वो जो मौत मांगता रहा शाम में। अजादारो बस पूछा गया सैयद सज्जाद से, मेरे हाल में पूछा, फजंदे रसूल सबसे ज्यादा मुश्किल कहां आई? फरमाया अश्याम, 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 शाम में सबसे ज्यादा मुश्किल बनी। खुदा की कसम शाम बड़ी मुश्किल थी सैयद सज्जाद। हाँ उस वक्त तो और मुश्किल बढ़ गई ना, जब दोबारा कैदी बना के ले जाया गया और फिर भुट्टी ने कहा, बेटा सज्जाद यहाँ एक करीब दरख्त पर तेरे बाबा हुसैन का सर लटकाया गया था, मैं चाहती हूँ मैं उस मंजिल की ज्यारत कर लूँ, मैंने सुना है आज भी उस मंजिल से खून जारी है। एक मर्तबा जो देखने गई और देख कर बस इतना कहा, हाय मेरा गरीब हुसैन। उम्मत के दिल में अजर रसालत का ख्याल आया और मलाउन ने ऐसा अजर रसालत दिया कि फिजा कहती है, जालिम ने बेलचा मारा, अली की बेटी टड़पड़े लगी। जहां पे अली को सर में जरब लगी थी ना, वहीं सईदा सानिया जहरा को लगी। अली की बेटी तड़पने लगी और कहा, हाय सज्जाद, हाय सज्जाद। अज़ादार जब सज्जाद पहुंचे और सर उठा के गोद में रखा, कहा, फुफी क्या यही शाम में मुझे दारे मुफारकत देगी? ये भी बड़ी मुश्किल मंजर थी सैयद सज्जाद के लिए। अज़ादारों उस वक्त भी बड़ी मुश्किल बनी होगी ना, जब सगा चचा पूछ रहा था, सगा चचा पूछ रहा था, मोहम्मद हनफिया सवाल कर रहा था, ऐ ज़ईफ, ऐ शेख, क्या तू मेरे सज्जाद को पहचानता है? इन औरतों में मेरा सज्जाद दिखाई नहीं देता। आवाज आई, चचा मुझे पहचान, और मैं गुर्बत में पूरा हो गया, मैं तेरा सैयद सज्जाद हूं। बस अजादारो हशाम के बुग्ज में शोले सादात ने एक दफा जोश लिया। अजादारो हजर अस्वद का बोसा उसको पचा नहीं, वलीद बिन अब्दुल मल्क बिन मरवान ने जहर भिजवाया। अजादारो इमाम को पेश किया गया। अजादारो इमाम कितना जी लेता, जिसम में ताकत ही क्या थी, बस इतना कहूंगा खून ने रास्ता बदला। पहले चश्मान मुबारक से जारी होता था, अब दाहन मुबारक से जारी हो गया। बस अजादारो फिर एक वक्त वो आया जब दर्द की शिद्दत बढ़ी, दर्द की शिद्दत का बढ़ना था, वाह हुसैना की सदा, हाय हुसैन, हाय हुसैन की आवाज बुलंद हुई। बाकर करीब आए, कहा, बाबा दर्द की शिद्दत बढ़ गई? कहां सजा, दर्द की शिद्दत भी बढ़ गई और अम्मा फिजा का भी आखिरी वक्त। मैंने उलमा से सुना है कि वला हुसैन बख्श जाड़ा मरहूम अल्लाह मकामहू फरमाया करते थे, सज्जाद ने कहा, बाकर मुझे छोड़, फिजा के सरहाने पहुंच। अब जो फिजा के सरहाने आए बाकर, क्या देखा, जैनब की कब्र के साथ लेटी है, कभी दाएं करवट लेती है कभी बाएं करवट, और कहती है, देख जैनब मैं सज्जाद को बुलाती हूँ आता नहीं। इधर से सलाम आया, अस्सलामु अलैका या जद्दतना, ऐ हमारी दादी आप पर हमारा सलाम। मैं कहा करता हूँ फिजा कितनी खुश नसीब है, यहाँ जहरा के लिए जद्दतना था, वहां तुझे भी दादी कहा जा रहा है। आवाज आई, मेरे सज्जाद तू अब आया, मैं कब से बुला रही थी। आवाज आई, मैं सज्जाद नहीं, सज्जाद का बेटा बाकिर। कहा, मेरा सज्जाद क्यों नहीं आया? कहा, उम्मत ने अजर रसालत दे दिया, अब आ नहीं सकता। कहा, तू इमाम है, इजाज़ इमामत से सज्जाद के पास पहुंचा। कहा, नहीं अम्मा, तेरी मंजिल यही है, बस तजहीज़ो तकफीन की। पलटा सैयद बाकिर, क्या था, भाइयों को बुलाया गया, मौला की दो बेटियां उस वक्त हयात थी, दोनों बेटियों को करीब बुलाया गया। अज़ादार और रवायत कहती है, एक मरतबा सैयद सज्जाद ने आंखें खोली, कहा, सज्जाद, बाद रवायत के मुताबिक ये आठ भाई ये दो बहनें तेरे सपुर्द, और कहा, बच्चों ये तुम्हारा इमाम है, इसकी इताअत करना। अज़ादार सुनोगे जुमला। उसके बाद सैयद सज्जाद ने कहा, बाकिर मुझे मसनद से उठाओ, मुझे खाक पर लिटा दो, मुझे खाक पर लिटा दो। जिस्म की हालत क्या है अज़ादारो? जिस्म की हालत ऐसी है, यहाँ पर इस मंजर पर रुक के अर्ज करना चाहूँगा, सैयद सज्जाद और जनाब ज़हरा की कुछ ममासलतें हैं, सैयद सज्जाद और जनाब ज़हरा की कुछ ममासलतें हैं। सारी को छोड़ा सिर्फ दो बयान करूँगा। पहली ममासलत, ज़हरा भी जवानी में ज़ईफ हुई थी। हजरकुम अल्लाह है कहने वालों, सैयद सज्जाद भी जवानी में ज़ईफ हुआ। वो 18 साल में बाल सफेद हुए, कमर झुक गई, असा के सहारे चलने लगी। ये 22 साल का करियल जवान कमर झुक गई, दाढ़ी के बाल सफेद, सर के बाल सफेद, असा के सहारे चलने लगा। और दूसरी ममासलत यही है, अज़ादारो ज़हरा के लिए भी कहा जाता है फ़हिया कल ख्याल, सज्जाद के लिए भी कहा जाता है फ़हुवा कल ख्याल। ख्याल क्या मतलब? यानी दोनों चलते थे ऐसा लगता था जैसे चल रहा हो, लबास में जिस्म नहीं थे, बस अज़ादारो दो वजूद ऐसे जिनको गुस्ल देने वाले चीख चीख के रोए। एक तेरी बीबी सैयदा, जब अली गुस्ल देने लगे आग पहलू से हटा दिया, अब जो जख्म बेनिगाह पड़ी, अली जैसा बहादुर फूट फूट के रोया, हाय ज़हरा और ये जख्म मुझसे क्यों छुपाए रखा। और खुदा की कसम, जब सज्जाद को गुस्ल दिया जाने लगा, बाकर चीखे मार के रोए, हाय बाबा ओ तौ का जख्म, ओ बाबा तेरी गर्दन पे गोश भी नहीं, बात रे हुसैन।